यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। हालै सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय दलको मान्यता प्राप्त राजनैतिक पार्टीको संसदीय दलका नेता चयन प्रक्रिया जारी। नेपाली कंग्रेस संसदीय दलको नेताका लागि भोलि मतदान हुँदै प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण यही पौष 7 गते हुने। सरकारको नेतृत्व गर्ने कुरालाई नेकपा माओवादी केन्द्रले बटम लाइन नबनाएको अध्यक्ष प्रचण्डद्वारा स्पष्ट। सड़क निर्माण तथा मर्मत सम्भारका लागि नारायणगढ़ मुगलिन सड़क खण्डमा आजदेखि दैनिक 4 घण्टा आवागमन बन्द गरिने र थाइल्याण्डमा एउटा नौसैनिक जहाज समुद्रमा डुब्दा 75 जनाको उद्धार 31 अझै बेपत्ता।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाली कंग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि हुने भएको छ। निर्वाचन तालिका अनुसार मतदाता नामावली हिजो प्रकाशन भएको छ। उम्मेद्वारका लागि दरखास्त आज दिउँसो 2 बजेदेखि 3 बजेसम्म र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन आजै अपरान्ह 5:45 बजे हुने कार्यक्रम रहेको छ। मतदान भोलि बिहान 8-10 बजेसम्म हुनेछ। मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ। कंग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा मतदान हुने र मतदान सम्पन्न भए लगतै मतगणना गरी परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ। निर्वाचन प्रयोजनार्थ गठित निर्वाचन समितिमा पार्टीका नेता विष्णुराज आङदेम्बे संयोजक तथा पुष्पा भूषाल र प्रकाश रसाइली स्नेही सदस्य हुनुहुन्छ। समितिले उम्मेद्वारको दरखास्त शुल्क 51,000 रूपियाँ तोकेको छ। कंग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा तथा नेता डाक्टर शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले उम्मेद्वारी घोषणा गर्नुभएको छ। नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन हुनुभएको छ। पार्टीको हिजो बसेको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो। बैठकले पार्टीको उपनेतामा उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र दलको सचेतकमा उपमहासचिव प्रकाश ज्वालालाई चयन गरेको छ। यसैगरी जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डाक्टर सीके राउत चयन हुनुभएको छ। पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरूको बैठकले राउतलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो। डाक्टर राउत 70 क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ 1 सीट जितेको जनमत पार्टीले समानुपातिकतर्फ 5 सीट प्राप्त गरेको छ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम पर्सी बिहिबार हुने भएको छ। संघीय संसद सचिवालयले हिजो एक सूचना जारी गरी नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले बिहिबार शपथ ग्रहण गराउनुहुने कार्यक्रम तय भएको जनाएको छ। संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमले जारी गर्नुभएको सूचनामा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र, नागरिकता सहित राष्ट्रिय पोशाकमा बिहिबार दिनको 1 बजे उपस्थित हुन सभासदलाई आग्रह गरिएको छ। मातृभाषामा शपथ लिन चाहने सांसदहरूका लागि शपथको बेहोरा आफ्नो मातृभाषामा अनुवाद गरी 3 दिन अगावै संघीय संसद सचिवालयमा उपलब्ध गराउन पनि सूचनामा भनिएको छ। शपथ ग्रहण पश्चात मात्र सांसदहरूले समितिको बैठकमा भाग लिन पाउनेछन्। राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन 2079 सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगद्वारा हिजो आयोजित जलपान समारोहमा सरिक हुनुभयो। कान्तिपत स्थित आयोग परिसरमा आयोजित समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसिन्हा सहभागी हुनुहुन्थ्यो। पूर्व प्रधानमन्त्री, मन्त्री परिषदका पूर्व अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रमुख, पूर्व उपराष्ट्रपति, मन्त्री, नवनिर्वाचित सांसद, संवैधानिक निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति र विभिन्न प्रतिष्ठानका कुलपति, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपाल स्थित कूटनैतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उद्योगी, व्यापारी, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू समारोहमा उपस्थित हुनुहुन्थ्यो। जलपान समारोहमा मन्तव्य दिनुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ़ संकल्पित रहेको बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न गराउने क्रममा आयोगबाट केही नवीनतम अभ्यास अवलम्बन गरिएको बताउनुभयो।
प्रत्येक उम्मेद्वारले आफ्नो योग्यता र निर्वाह गर्नुपर्ने कानूनी दायित्व समेतका विषयमा सो घोषणा गर्नुपर्ने, उम्मेद्वारीका साथ सम्पत्ति विवरण पेश गर्नुपर्ने लगायतका थप व्यवस्था समेत यो निर्वाचनमा कार्यान्वयन गरिएका छन्। त्यसै गरी आम संचार माध्यमको सो नियमन गर्न उत्प्रेरित गर्ने, निर्वाचनमा राजनीतिक विज्ञापनको निम्ति रेडियो, टेलिभिजन, अनलाइन र छापा माध्यमको उपयोग गर्न सकिने, सामाजिक सञ्जालका कम्पनीहरूसँगको सहकार्यमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गरिने र मतदानको दिन सवारी आवागमनमा सहजता ल्याउने लगायतका प्रयासहरू पनि यो निर्वाचनबाट प्रारम्भ गरिएको छ।
उहाँले निर्वाचन व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिल्याई सबै सरोकारवालाको सुझाव तथा परामर्शमा नयाँ निर्वाचन कानूनको मस्यौदा तयार गरी नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा संचालन सम्बन्धी विधेयक पेश गर्ने गरी तयारी गरिएको उल्लेख गर्नुभयो। संवैधानिक एवं कानूनी प्रावधानले लैंगिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित गरे अनुरूप यस वर्ष सम्पन्न निर्वाचनबाट स्थानीय तहमा 41%, प्रदेशसभामा 36.36% र संघीय संसदमा 33.83% महिला प्रतिनिधित्व कायम भएको आयोगले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने विषयमा कुनै पनि कुरालाई बटम लाइन नबनाएको बताउनु भएको छ। प्रेस सेन्टर नेपाल चितवनले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सहमति र समझदारीबाट नै अघि बढ़ने पार्टीको उद्देश्य रहेको बताउनुभयो। उहाँले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख पदको बाँडफाँट तत्काल टुंग्याउनुपर्ने भन्दै सबैलाई प्याकेजमा नै टुंगो लगाउने समझदारी भएको बताउनुभयो। नेकपा, एमाले सहित अन्य दलहरूसँग सबैको कुराकानी भइरहेको भन्दै उहाँले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उहाँले सीके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनु भएको छ। प्रतिनिधि सभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई बधाई तथा स्वागतार्थ हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकारी भएर सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउनुभयो। अध्यक्ष नेपालले गठबन्धनमा आबद्ध दलका नेता चयन भएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ़ने बताउनुभयो। कुनै पनि दलको बहुमत नरहेको अहिलेको अवस्थामा शक्ति सन्तुलनका आधारमा गठबन्धन अगाडि बढ़ाउन आफूले नेपाली कंग्रेसका सभापति र माओवादी केन्द्रका अध्यक्षलाई सुझाव दिएको उहाँले बताउनुभयो। कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकमा राजनैतिक उपलब्धिको रक्षा, राजनैतिक स्थायित्व र स्थिरताका लागि निर्माण भएको गठबन्धनले नै सरकार बनाउनु पर्नेमा जोड़ दिनुभयो। महासचिव डाक्टर बेदुराम भूषालले देशभर संगठन सुदृढ़ीकरणका लागि राजनैतिक गतिविधि सञ्चालन गरिने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका सबै नगर व्यवस्थित शहरीकरणतर्फ अग्रसर हुनुपर्ने बताउनु भएको छ। नेपाल नगरपालिका संघको 8 राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा हिजो प्रधानमन्त्री देउवाले नगरको प्राकृतिक सौन्दर्य र मौलिकतालाई जोगाउँदै सुरक्षित र स्वच्छ शहर निर्माण गरिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले संघले नगरपालिकालाई अधिकार सम्पन्न बनाउन र सशक्त जनप्रतिनिधिमूलक निकायका रूपमा विकास गर्न महत्वपूर्ण योगदान गर्दै आइरहेको बताउनुभयो। उहाँले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत र साधनको समुचित परिचालन गर्दै जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहितालाई कुशलताका साथ निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। तीन दिनसम्म चल्ने महाधिवेशनमा अन्तर सरकारी विषयवस्तु, स्थानीय सेवा प्रवाह, वित्तीय संघीयता सुदृढ़ीकरण, जैविक विविधता र जलवायु परिवर्तन लगायतका विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछन्। सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका 2079 स्वीकृत गरेको छ। पुष तीन गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्री परिषद बैठकले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने, खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
खाद्य पदार्थमा हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्ने सम्बन्धी आदेश स्वीकृत गर्ने, नीलगिरी खोला 1 र 2 जलविद्युत आयोजनाको 220 केभी प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, माथिल्लो फावा खोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
यसैगरी मन्त्री परिषद बैठकले काली गण्डकी नदी क्षेत्रबाट 2 थान शिला जनकपुर स्थित जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको पनि संचार मन्त्री कार्कीले बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले धार्मिक तथा सांस्कृतिक दृष्टिले सुमधुर सम्बन्ध रहेको नेपाल र श्रीलंका बीचको सम्बन्धलाई आर्थिक तथा सामाजिक गतिविधिसँग जोड्दै जनताको जीवनस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनु भएको छ। नेपाल र श्रीलंका बीच कूटनैतिक सम्बन्ध कायम भएको 65 वर्षको उपलक्ष्यमा नेपालस्थित श्रीलंकाली राजदूतावास र नेपाल विश्व सम्बन्ध परिषदद्वारा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर खड्काले नेपालको शिक्षा, स्वास्थ्य, पुननिर्माण लगायतका क्षेत्रमा श्रीलंकाको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्नु। नेपालका लागि श्रीलंकाली राजदूत हिमाली सुभाषिनी अरूणा तिलकाले कूटनीतिका साथ आर्थिक सम्बन्ध विस्तारमा जोड़ दिए दुई देशका जनता लाभान्वित हुनुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। सड़क निर्माण तथा बीचमा रहेका पुल निर्माणका लागि आजदेखि नारायणगढ़ मुगलिन सड़क खण्डमा दैनिक 4 घण्टा आवागमन बन्द गरिने भएको छ। आयोजना कार्यालयका अनुसार आजदेखि 1 महिनासम्म बिहान 11 देखि दिउँसो 3 बजेसम्म आवागमन बन्द गरिने भएको हो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले पत्रकारिता निष्पक्ष, सन्तुलित र सकारात्मक हुनुपर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डु विश्वविद्यालयद्वारा आयोजित आम संचार माध्यममा आचार संहिता सम्बन्धी सम्मेलनमा अध्यक्ष मगरले कुनै पनि विषयमा स्पष्ट जानकारी नभई समाचार बनाउँदा त्यसको नकारात्मक सन्देश जाने बताउनुभयो। सम्मेलनमा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल सिन्हाले व्यक्तिको आचरणमा सुधार भए पत्रकारिताको आचार संहिता स्वत कार्यान्वयन हुने बताउनुभयो। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा आचार संहिता पालना नगर्दा निष्पक्ष समाचार संकलनमा कमजोरी देखिएको बताउनुभयो। सुदूरपश्चिमको पहाड़ी जिल्ला अछाम पछिल्लो समय सूचना र प्रविधिसँग जोड़िँदै गएको छ। जिल्लाका 91 वडामा नेपाल टेलिकमको मोबाइल सेवासँगै व्यापारिक केन्द्रमा 4G इन्टरनेटको पहुँच पुगेको छ भने सदरमुकाम लगायत केही क्षेत्रमा ब्रोडब्याण्ड सेवा विस्तार भइरहेको छ। असामबाट हाम्रा संवाददाता टेकराज भण्डारीको यो रिपोर्ट।
पहिलेको भन्दा त अहिले त धेरै राम्रो छ। अब पहिले त कहाँ के भयो भन्ने पनि केही थाहा हुँदैन थियो।
अछाम रामारोशन एकका रेणुका परियार अहिले विगतको तुलनामा सूचना र संचारको पहुँच विस्तार भएको बताउनु हुँदै अछाम बहुमुखी क्याम्पसका सहायक प्रमुख ध्रुव कुमार शाही,
ग्राहकहरूलाई दिनुपर्ने सुविधा दिएको छ। नेपाल टेलिकमले जुन प्रयोग गरेको ADSL सेवालाई NG5 विस्तार गरिसकेपछि सेवा चुस्त दुस्त भएको छ।
पछिल्लो समय जिल्लामा संचार क्षेत्रको विकास समेत भएको छ। जिल्लामा FM रेडियो, पत्र पत्रिका तथा अनलाइन समाचार पनि फस्टाएको छ। नेट इन्टरनेटको पहुँच विस्तार भएको छ। प्रेस चौतारी अछामका अध्यक्ष टेकबहादुर थापा,
पहिलेको तुलनामा चाहिँ प्रविधिसँग संचार कर्मीहरू आम नागरिकहरू चाहिँ प्रत्यक्ष रूपमा बढी जोडिएको चाहिँ हामीले पाएका छौँ।
अछाममा नेपाल टेलिकमका 32 बीटीएस टावर छन्। जिल्लाका 80-90% नागरिक मोबाइल र ल्याण्डलाइन सेवाको पहुँचमा छन्। 1000 बढी एन्टी फाइबर इन्टरनेटको पहुँचमा छन्। जिल्लामा संचार क्षेत्रको विकास क्रमिक रूपमा अघि बढ़िरहेको छ। जिल्ला हुलाक कार्यालय अछामका प्रमुख प्रेम सिंह धामी,
अनलाइन प्रणालीबाटै चिठीहरू दर्ता गर्ने त्यसलाई स्पिड प्रणाली पनि भन्ने गरिन्छ।
2058 सालमा अछाम आक्रमण भएपछि जिल्लामा संचार क्षेत्रले पनि ठूलो क्षति बेहोर्नु पर्यो। लाइन लागेरै फोन गर्न सदरमुकाममा मान्छे आउँथे। पहिले एउटा फ्याक्स पठाउन पनि निकै दुःख हुने गरेको र अहिले नेपाल टेलिकमको सहज र गुणस्तरीय सेवा पाइरहेको पत्रकार महासंघ अछामका सल्लाहकार शिवराज ढुङ्गानाको भनाइ छ।
मैले शुरू गर्दाखेरि एकदमै देशमा संकटकालको अवस्था थियो। त्यतिखेर टेलिफोन गर्न पनि निकै समय कुर्नु पर्थ्यो र दुःख गरेर हामीले 100 रुपियाँ तिरेर फ्याक्स गरेको अनुभव छ।
टेलिकम अछामले जिल्लामा ब्रोडब्यान्ड सेवाको विस्तार, मध्य पहाड़ी लोकमार्ग तथा सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण लगायतका काम गरिरहेको छ। नेपाल टेलिकमले ल्याएका नयाँ सेवाहरू सेवाग्राहीसम्म पुर्याउन लागिरहेको नेपाल टेलिकम अछामका प्रमुख प्रदीप केसीको भनाइ छ।
सेवाहरूको लागि एडिएसएस मार्फत हामीले जिल्ला सदरमुकामसम्म जोडिसकेको छ। निकट भविष्यमै मध्य पहाड़ी लोकमार्गमा छाउन सर्वे पनि भइसकेको छ। सामुदायिक विद्यालयहरूले माग गरेको खण्डमा लिज लाइन मार्फत इन्टरनेट सेवा पनि प्रदान गर्दै आएका छौ।
सूचना र प्रविधिमा आएको विकाससँगै यसको पहुँचमा नागरिकलाई जोडेर यसबाट लाभ लिन पनि अग्रसर हुनु पर्दछ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
बाराको निजगढमा ट्रकमा मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट जिल्ला गुजरा नगरपालिका सिमरिकका 26 भुवन पहाड़ी र 27 रित बहादुर राई रहेको प्रहरीले जनाएको छ। यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका वड़ा नम्बर 5 मछली पुल नजिक मोटरसाइकल स्कूटर र ट्राक्टर एक आपसमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका शुक्ला फाटा नगरपालिका वड़ा नम्बर 8 बेलडाँडी बस्ने कृष्ण बहादुर साउदको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। घाइते भएका 5 उपचार भइरहेको प्रहरीले जनाएको छ। खोटाङको कोपिलासगढ़ी गाउँपालिका 4 वाक्सिला बजारमा हिजो साँझ भीषण आगलागी भएको छ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र वाक्सिला बजार स्थित स्थानीय दीपक गुरूङको घरबाट शुरू भएको आगलागीबाट 5 घर तथा दर्जन भन्दा बढ़ी पसल जलेर नष्ट भएको छ। आगलागीको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय वाक्सिलाले जनाएको छ। प्रहरीका अनुसार दीपक गुरूङ, रमेश परियार, शुभशेर राई र दिल्ली कुमार श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको दक्षिण पूर्वी तटमा डुंगा डुब्दा 31 नाविक बेपत्ता भएको थाई नौसेनाले जनाएको छ। नौसेनाले सार्वजनिक गरेका तस्विरहरूमा जहाजले कड़ा छाल पार गर्ने क्रममा जहाज डुबिरहेको देखाइएको छ। नौसेनाका प्रवक्ताले जहाजको इलेक्ट्रोनिक प्रणालीमा क्षति पुगेपछि जहाज डुबेको र बेपत्ता सैनिकको खोजी भइरहेको बताउनुभयो। जहाजमा रहेका 106 मध्ये 75 जनालाई 2 हेलिकप्टर, 2 फ्रिगेट र 1 पानी जहाजको सहयोगमा उद्धार गरिएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरूको संरक्षण र सम्मानका लागि आग्रह गर्नुभएको छ। विश्व आप्रवासन दिवसका अवसरमा उहाँले जारी गर्नुभएको सन्देशमा महासचिव गुटरेसले विश्वमा अर्थतन्त्रको विकासका लागि आप्रवासीहरूको ठूलो योगदान रहेकाले यसको सम्मान गर्दै विश्वमा आप्रवासीहरूलाई सम्मान र संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विश्वमा पछिल्ला वर्षहरूमा कुनै पनि देशको आन्तरिक द्वन्द तथा विविध कारणले आप्रवासीहरूको संख्यामा पनि वृद्धि भइरहेको जानकारी दिनुभयो। विश्वमा कोरोना महामारीका कारण आर्थिक मन्दी भएको र आन्तरिक द्वन्द तथा विविध कारणले आप्रवासीहरू देश छोडेर भाग्नुपर्ने क्रममा असुरक्षित यात्रा गर्न बाध्य भएकाले उनीहरूको सुरक्षाका लागि लाग्न पनि उहाँले विश्वका नेताहरूलाई आग्रह गर्नुभयो। ट्वीटर प्रयोगकर्ताहरूले हिजो ट्वीटरका संचालक एलन मस्कलाई सीईओको पदबाट हटाउनका लागि मतदान गरेका छन्। 1,70,00,000 भन्दा बढ़ी ट्विटर प्रयोगकर्ताहरू मध्येबाट 75.5% उनको विपक्षमा मतदान गरेका थिए। ट्विटरका प्रमुख मस्कले भविष्यमा आफू ट्विटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। अब आर्थिक समाचार।
नदीमा जलसतह लगातार घटेपछि नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली निर्यात रोकेको छ। स्वदेशमै बिजुली आपूर्ति गर्नुपर्ने भएकाले भारतमा हुँदै आएको निर्यात रोकिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवं भार प्रेषण केन्द्रका प्रमुख शेर बहादुर भट्टराईले जानकारी दिनुभयो। प्राधिकरणले यस वर्ष कुल 11 अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ। गत जेठ 19 गतेदेखि विद्युत भारत निर्यात शुरू गरेको प्राधिकरणले गत मंगिर अन्तिम सातासम्म निर्यात गरेको थियो। शुरूमा 39 मेगावाट निर्यात शुरू गरेको प्राधिकरणले कुल 419 मेगावाटसम्म विद्युत भारत निर्यात गरेको थियो। नदीमा जल सतह घटेपछि आन्तरिक माग व्यवस्थापनका लागि प्राधिकरणले हाल भारतबाट बिजुली आयात गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले 5 अर्ब बराबरको विकास ऋण पत्र बिक्री गर्ने भएको छ। ऋण पत्रको अवधि 4 वर्षको रहनेछ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रिया मार्फत यही पुस 6 गते बुधबार उक्त ऋण पत्र बिक्री गर्ने तयारी गरेको छ। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याज कर नलाग्ने व्यवस्था रहेको छ। बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले ऋण पत्र किन्न सक्ने प्रावधान रहेको छ। वर्तमान समयमा उद्योगी व्यवसायहरूले भोग्नु परेका समस्याको समाधान गरी राज्यले निकास दिनुपर्ने उद्योगी व्यवसायले बताउनु भएको छ। सिद्धार्थ उद्योग वाणिज्य संघ रूपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँको आयोजनामा भएको लुम्बिनी राष्ट्रिय महोत्सव 2079 समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले राज्य उद्योगी प्रति अनुदार रहेको आरोप लगाउनुभयो। उद्योग क्षेत्रमा आर्थिक समस्या आउँदा राज्यले उद्योगी व्यवसायी प्रति सकारात्मक बन्न नसक्दा उद्योगी व्यवसायहरू उद्योग बन्द गर्नुपर्ने अवस्था हुन लागेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उद्योगहरू 20% मात्र पनि चल्न नसकेको अवस्था रहेको उल्लेख गर्नुभयो। जडीबुटी खेतीको प्रचुर सम्भावना बोकेको कर्णाली प्रदेशले त्यसको उपयोग गर्न नसक्दा जडीबुटीको विकासको दृष्टिले पछाडि परेको छ। जडीबुटी खेती परिवर्तन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थित रूपमा बिक्री वितरण गर्ने हो भने जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। सरकारले जडीबुटीको पकेट क्षेत्र पहिचान, स्थायी नर्सरी निर्माण, जडीबुटी प्रजातिको प्राथमिकीकरण, जडीबुटी बिरूवा उत्पादन तथा खेती विस्तार गर्ने काम भने क्रमशः हुँदै आएका छन्। नेपालमा हाल 700 प्रजातिका जडीबुटी औषधिको रूपमा प्रयोग हुँदै आएका छन्।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
शुक्रबारबाट राजधानीमा शुरू हुने नेपाल टी20 लीगका लागि पोखरा एडभेन्चरले सामसन जङ थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पोखराले थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। पहिलो संस्करणको नेपाल टी20 लीग आगामी 8 गतिबाट शुरू हुनेछ। पोखराको पहिलो खेल 8 गते नै काठमाडौँको नाइट राइडसँग रहेको छ। शरद विश्वाकर पोखराको मार्क खेलाडीमा रहेका छन्। पोखरामा विश्वाकरको अलावा आसिफ शेख, फर्तिस जीसी, सिद्धान्त लोहनी, कृष्ण कार्की, मौसम ढकाल, विपिन खत्री, तुल बहादुर थापा, सुमित महर्जन, विशाल विक्रम केसी, आरिफ शेख, कुशल मल्ल लगायतका नेपाली खेलाड़ीहरू रहेका छन्। फ्रेन्चाइज टोली जनकपुर रोयल्सले वेस्ट इण्डिजका बलर केसरी विलियम्सलाई अनुमोदन गरेको छ। जनकपुरले विज्ञप्ति निकाल्दै विलियम्सलाई अनुमोदन गरिएको जनाएको छ। जनकपुरले दोस्रो विदेशी खेलाड़ीको रूपमा विलियम्सलाई अनुमोदन गरेको हो। यसअघि जनकपुरले वेस्ट इण्डिजकै चार्विक वार्डनलाई अनुमोदन गरेको थियो। जनकपुरको मार्की खेलाड़ी सोमपाल कामी रहेका छन्। जनकपुरमा ललित राजवंशी, सुसन भारी, आदिल आलम, सन्दीप जोरा, दिलीप नाथ, सागर पुन, पवन श्राफ, जितेन्द्र मुखिया, खड़क बोहरा र राजेश पुलामी रहेका छन्। त्यस्तै जनकपुरले भारतका उमेश पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ। किर्तिपुर स्थित टियु मैदानमा हुने पहिलो संस्करणको प्रतियोगिता पुष 8 गतिबाट 26 गतिसम्म हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ नाइट र पोखरा एडभान्चर बीच खेल हुनेछ। पहिलो दिन नै लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाइटेड बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको हरेक दिन 2 खेल हुनेछ। पहिलो संस्करणको लीगमा 6 टोलीको सहभागिता रहनेछ। यस लीगको पहिलो संस्करणमा काठमाडौँ नाइट, पोखरा एडभान्सर, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्स र लुम्बिनी अल स्टार रहेका छन्।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बल्दी रही। प्रदेश एकका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै देशका पूर्वी र मध्य भागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान काठमाण्डु उपत्यकामा सूर्योदय 6:50 भए भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। हालै सम्पन्न आम निर्वाचनबाट विजयी राजनैतिक पार्टीको संसदीय दलका नेता चयन प्रक्रिया जारी। नेपाली कंग्रेस संसदीय दलको नेताका लागि भोलि मतदान हुँदै प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण यही पौष 7 गते हुने। सरकारको नेतृत्व गर्ने कुरालाई नेकपा माओवादी केन्द्रले बटम लाइन नबनाएको अध्यक्ष प्रचण्डद्वारा स्पष्ट। सड़क निर्माण तथा मरमत सम्भारका लागि नारायणगढ़ मुगलिन सड़क खण्डमा आजदेखि दैनिक 4 घण्टा आवागमन बन्द गरिने र थाइल्याण्डमा एउटा नौसैनिक जहाज समुद्रमा डुब्दा 75 जनाको उद्धार, 31 जना अझै बेपत्ता। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।